لیے. یہ امداد المشتاق ہے, صفحہ اس کا 44 ہے, 44 نمبر صفحے پر کہتے ہیں کہ ایک دن غوث اعظم کون ہے؟ سب سے بڑا مددگار, سپرلیٹیو ڈگری ہے غوث اعظم. سب سے بڑا مددگار کون؟ جو اللہ کے علاوہ کسی اور کو غوث اعظم سمجھے اس کی توحید خالص نہیں ہے. کہا تھانوی صاحب نے کہ ایک دن غوث اعظم سات اولیاء کے ہمراہ بیٹھے ہوئے تھے, اچانک نگاہ بصیرت سے ملاحظہ فرمایا. بیٹھے تو بند حجرے میں تھے, کمرے میں تھے, اچانک بصیرت کی نگاہ سے, ان کی چار آنکھیں ہوتی, دو ظاہر دو اندر, اندر والی آنکھ سے کیا دیکھا کہ ایک جہاز قریب ہی غرق ہو رہا ہے, غوطے کھا رہا ہے, ڈوب رہا ہے. آپ نے ہمت سے, توجہ باطنی سے اس کو غرق ہونے سے بچا لیا. اس کو غرق اور تباہ ہونے سے بچا لیا. رسول اللہ صلی اللہ علیہ وسلم پر جب پتھر برسائے جا رہے تھے طائف کے اندر, تو آپ نے اپنی توجہ ہمت باطنی سے پتھروں کا رخ کیوں نہیں موڑ دیا؟ اس نے تو ڈوبتے ہوئے پورے جہاز کو نظر سے اٹھا کر لہروں سے باہر نکال لیا. یہ اختیار جو چاہے کر گزرے, یہ اختیار بزرگوں کا نہیں ہے. یہ اختیار کس کا ہے؟ مالک کل شیء, ہر چیز کا مختار ہے, کل صرف ایک اللہ ہے. کہا نہیں, ہمارے جو یہ بزرگ تھے انہوں نے ڈوبتے ہوئے جہاز کو دیکھا, فوراً توجہ کی نگاہ ڈالی, اور نگاہ کا ڈالنا تھا کہ وہ ڈوبا ہوا جہاز فوراً پانی پہ آ گیا. ان کی نگاہوں میں کمال کتنا ہوتا ہے ذرا سنیے. تھانوی صاحب کہہ رہے ہیں, عام بندہ کہتا تو آپ شاید ہنستے کہ کسی کا لطیفہ سنا دیا مولوی صاحب نے. یہ حکیم الامت فرما رہے ہیں, صفحہ 157 ہے. کہتے ہیں ہمارے حضرت حاجی صاحب سے سنا میں نے کہ ایک بزرگ مشغول بحق بیٹھے ہوئے تھے. مشغول بحق سمجھتے ہیں, حق سے مراد اللہ. یہ مشغول تھے اللہ کے ساتھ, باتیں ہو رہی تھی. انٹرنیٹ تو اب آیا نا, یہاں پہلے سے رابطے چلتے ہیں. ایک بزرگ مشغول بحق بیٹھے ہوئے تھے, ایک کتا سامنے سے گزرا. غور کیجئے, یہ کتا شاہ بننے لگا ہے. ایک کتا سامنے سے گزرا, اتفاقاً اس بزرگ کی نظر اس کتے پر پڑ گئی. اس کتے پہ نظر پڑنے کا اتنا اثر ہوا کہ وہ کتا جہاں جاتا باقی کتے اس کے پیچھے پیچھے ہو لیتے, اور جہاں وہ کتا بیٹھتا باقی کتے حلقہ مریدی بنا کر اس کے ارد گرد بیٹھ جاتے. پھر تھانوی صاحب کہتے ہیں مسکرا کر فرمایا, وہ کتا کتوں کا شیخ بن گیا. یہ نظروں کا کمال. بابا اگر کتے کے اوپر نظر ڈال دے, کتا شیخ بن جائے, کتے کا بھی رابطہ بحال ہو جائے, باقی کتے اس کے گرد مراقبہ کر کے بیٹھے, یہ کتا باقی کتوں کو دیکھے تو ساروں کا دل جاری ہو جائے. کہا بزرگوں کا عجیب اثر ہوتا ہے, عجیب برکت ہوتی ہے. ایک بزرگ کے پاس ایک کتا آنے جانے لگا تھا, اس کا نام انہوں نے کلوا رکھا تھا. ایک مرتبہ کئی دن ہوئے وہ نہیں آیا. بزرگ رقیق القلب ہوتے ہیں, اس کتے کے بارے سے, اس کتے سے بھی دل کی محبت تعلق ہو گیا تھا. دریافت کیا, فرمایا کہ بھائی کلوا کئی دن سے نہیں آیا, انہوں نے تو ویسے ہی کہا تھا, اور مریدین معتقدین اس کی تحقیق و تلاش کے درپے ہو گئے. دیکھا تو وہ پیر کا کتا ہے, کتیا کے پیچھے پھر رہا تھا. ان لوگوں نے آ کر کہہ دیا, حضرت وہ جو کتا آپ کے پاس آتا تھا وہ تو کسی اور کے پیچھے لگ گیا ہے. وہ کچھ دنوں کے بعد وہ کتا آیا تو بزرگوں نے کہا, میاں تم بڑے نالائق ہو, ہمارے پاس بھی آتے ہو اور پھر کتیا کے پیچھے بھی جاتے ہو. یہ سن کر اس کتے کو بڑا دکھ ہوا, فوراً روانہ ہوا, تھوڑی دور جا کر ایک سوراخ میں سر دے کر مر گیا. ان کی بزرگوں کی نظروں کا کمال دیکھا آپ نے. کتے پہ اگر یہ نظر ڈال دیں تو وہ کتا بھی ولی بن جاتا ہے, باقی کتوں کا شیخ بن جاتا ہے. یہ ارواح ثلاثہ ہے, صفحہ 133 ہے. 133 پر یہ نظروں کا کمال اور نظروں کے ذریعے ہدایت. آپ نے سنا ہوگا نا, نگاہ مرد مومن سے بدل جاتی ہے تقدیریں. نگاہ مرد مومن سے بدل جاتی ہیں تقدیریں. ہم کہتے ہیں گر نگاہ مرد مومن سے بدل جاتی ہیں تقدیریں, مجاہد میدان میں کیوں لے کر جاتا ہے شمشیریں؟ نگاہ مرد مومن میں یہ کمال ہے تو رسول اللہ نے احد کے میدان میں زرہ کیوں پہنی تھی؟ نگاہ مرد مومن میں کمال ہے تو رسول اللہ نے احد کے میدان میں صحابہ کی ایک جماعت کو اس پہاڑی کے درے پہ کیوں بٹھایا تھا؟ ایک نگاہ ڈالتے اور سب الٹے ہو جاتے. سنو دیکھ اب ان نظر میں کیسا کمال ہوتا ہے. کہ ہمارے ایک سید صاحب تھے, وہ گزرے خانم کے بازار سے. خانم سمجھتے ہو نا, कोठे वालियों के बाजार से गुजरे, वहां एक नुक्कड़ पर एक रंडी का कोठे वाली का मकान था। और ये रंडी भी कोई आम नहीं थी, बहुत खूबसूरत थी, बड़ी पढ़ी लिखी थी, आम ग्राहक इसके पास जाते भी नहीं थे और बड़े बड़े लोग आया करते थे। ये उस दिन बन संवर कर दरवाजे पे खड़ी थी। इनके सैयद साहब वहां से गुजरे, बस एक नजर उसके ऊपर डाली, एक नजर उस रंडी पे डाली और एक नजर डाल के ये तो चल पड़े। वो रंडी पीछे दौड़ती हुई आई और आकर इनके घोड़े के सामने गिर गई और इनके घोड़े के पांव पकड़ के जारों कतार रोने लगी कि हजरत बस मुझे माफ कीजिए, तौबा कराइए और मुरीदनी बनाइए। आइए जरा इन तमाम वाकयात को सामने रखकर हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में एक मंजर आपके सामने रखते हैं। चचा अबू तालिब बड़ा प्यार करने वाला चचा है, इतनी मोहब्बत करने वाला है कि जिस साल वो मर जाता है नबी उस साल का नाम आमुल हुसन रख देते हैं। उससे इतनी मोहब्बत है, अल्लाह के नबी के साथ उसको इतनी मोहब्बत है कि रात का वक्त होता है, नबी शेबे अभी तालीम में कहते हैं मैं रात को उठता तो देखता चचा मेरे सरहाने पे खड़ा हुआ और कहता है ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम खड़े हो जाओ अपना बिस्तर छोड़ दो और आओ मेरे बिस्तर पे सो जाओ, तेरे बिस्तर पे मैं सो जाता, या एक रिवायत के मुताबिक तेरे बिस्तर पे मेरा बेटा सो जाता है। कोई पूछे तो क्यों, कहा इसलिए कि अगर दुश्मन रात की तारीकी में वार करे तो मोहम्मद बच जाए, मेरा बेटा मर जाए सल्लल्लाहु अलैहि। इतनी मोहब्बत करने वाला चचा कि जब कुफार ने आकर कहा था इसको रोक ले, नबी की आंखों में आंसू आए और नबी ने कहा एक हाथ पे चांद एक पे सूरज रख दो, मैं दावते तौहीद से बाहर नहीं आ सकता। अबू तालिब नबी की आंखों में आने वाले आंसू को बर्दाश्त न कर सके, कहा जाओ अपने दीन की दावत दो, तेरी तरफ उठने वाली हर आंख को फोड़ डालूंगा, हर हाथ को काट डालूंगा। नबी कहते हैं मैं आखिरी वक्त उस चचा के सरहाने पे गया, उसके लबों से अपने कान को लगाया, कहा या अम्मी कुल ला इलाहा इल्लल्लाह फी उज़्नी وحاج لك به عند ربي يوم القيامه। चाचा एक मर्तबा ला इलाहा इल्लल्लाह कह दो मेरे कान में, मैं अपने अल्लाह के दरबार में इस ला इलाहा इल्लल्लाह को दलील बनाकर पेश करूंगा। अबू बकर ने कहा जन्नत में, उमर ने कहा जन्नत में, उस्मान ने कहा जन्नत में, बिलाल ने कहा जन्नत में, मुआविया ने कहा जन्नत में, तो मेरे चाचा ने भी तो यही कहा था। नबी तवज्जा कर रहे या नहीं, नबी मिन्नतें कर रहे या नहीं, आंख भी है, निगाह भी है, जुबान भी है, मिन्नतें भी है और बार बार दोहरा रहे हैं अपने जुमलों को। और चचा आखिर में कहता है अमूतु अला दीन अब्दुल मुत्तलिब, मैं तेरे दीन के पीछे नहीं बाप के दीन पे मरता हूं। तुम्हारे बुजुर्गों की आंखों में जो कमाल, नजरों में जो कमाल, जिधर नजर डाल दें उनकी जिंदगियां बदल जाएं, एक आंख से तौबा कर लें, ये कमाल रसूलुल्लाह की निगाह में क्यों ना था, ये कमाल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बद्दुआ करते हैं उनके लिए। जब नबी ओहद के मैदान में गढ़े में गिरे क्या कहा था, कैफ यफलहुल कौम, ये कैसे फला पाएंगे, अपने नबी का माथा फाड़ दिया हालांकि मैं इनको जन्नत की तरफ बुलाता हूं और मेरा माथा फाड़ते हैं, मेरे दांत तोड़ दिए हैं, कैफ यफलहुल कौम, ये कैसे फला पा सकते हैं। अर्श वाला कह देता है नबी लैस लक मिनल अम्री शय, नबी आप तो कहते हो ये फला कैसे पा सकते हैं, लैसा लका मिनल अम्री शय, आपका इख्तियार ही कुछ नहीं, औ यतूब अलैहिम औ युअज़्ज़िबहुम फइन्नहुम ज़ालिमून, मैं चाहू इनको अज़ाब दे दूं, चाहू इनको माफ कर दूं, आपका इख्तियार। नबी निगाह की तवज्जा भी कर रहे, नबी मिन्नत भी कर रहे, नबी बद्दुआएं भी कर रहे, लेकिन जो कमाल थानवी साहब अपने बुजुर्गों की नजरों में मानते हैं वो कमाल रसूलुल्लाह सल्लम के अंदर नहीं। आइए देखिए चंद बातें और बात करके अपनी बात खत्म करता हूं। ये अरवाह सलासा है, इसका सफा 274 है, 274 पे आपने सुना होगा ना पीरों फकीरों का फना फिल्ला फना फिर शेख फना फिर रसूल, शेख में फना हुआ फिर रसूल में फना हुआ फिर अल्लाह में फना हुआ, इसकी दावत कैसे देते हैं। सफा 274, कहा खान साहब ने फरमाया एक दफा मौलाना गंगोही रशीद अहमद गंगोही जोश में थे, तसव्वुर शेख का मसला दरपेश था, फरमाया कि कह दूं, कहा कह दो, फिर फरमाया कह दूं, कहा कह दो, फिर फरमाया कह दूं, कहा कह दो, कहा 3 साल तक हाजी इमदादुल्लाह का चेहरा मेरे दिल में रहा और मैंने उनसे पूछे बगैर कोई काम नहीं किया। हाजी इमदादुल्लाह 3 साल तक میں فنا فی شیخ ہوا تو شیخ میرے دل میں رہا اور میں ان سے پوچھے بغیر کوئی کام نہیں کرتا تھا. پھر جوش اور بڑھا تو کہا کہہ دوں, کہا کہو, کہا کہہ دوں, کہا کہو, کہا کہہ دوں, کہا ہاں, کہا پھر. 12 سال تک رسول اللہ میرے دل میں رہے اور میں نے ان سے پوچھے بغیر کوئی کام نہیں کیا. پھر کہا کہہ دوں اور جوش پیدا ہوا. یہ بندے میں جوش ہے, یہ ہنڈیا میں جوش آ رہا. کہا اور جوش پیدا ہوا, کہا کہہ دوں, کہا کہہ دوں, کہا کہہ دوں, کہا کہہ دو, کہا رہنے دو, رہنے دو. لوگوں نے اصرار کیا, بہت زیادہ اصرار کیا. تو پھر کہنے لگے اس کے بعد احسان کا مرتبہ رہا, یعنی پہلے امداد اللہ کا چہرہ میرے دل میں رہا, اس سے پوچھے بغیر کوئی کام نہیں کیا. پھر رسول اللہ کا چہرہ رہا, اس سے پوچھے بغیر کوئی کام نہیں کیا. پھر نعوذ باللہ اللہ کے اندر میں حلول کر گیا, فنا فی اللہ ہو گیا, اور پھر اللہ سے پوچھے بغیر میں نے کوئی کام نہیں کیا. یہ عقیدہ اللہ کے لیے سوال کرتا ہوں, کیا یہ عقیدہ اللہ اور اس کے رسول کی تعلیمات کے مطابق ہے؟ کیا یہ دعویٰ کبھی ابو بکر نے کیا؟ ابو بکر کے پاس تو مرنے والے کی نانی آتی ہے, کہتی ہے کہ یہ مرنے والے کی نانی ہوں, بتاؤ میرا حصہ کتنا ہے. اور ابو بکر کہتے ہیں مجھے پتا نہیں ہے, میں اپنے کسی نبی کے صحابی سے پوچھوں گا, کوئی دلیل ہوئی تو بتا دوں گا. ابو بکر کے دل میں نبی کا چہرہ کیوں چھپانے والی تھا کہ وہیں سے پوچھ کے بتا دیتے. یہ ہمارے ہاتھ میں بہشتی زیور ہے, اس کا 8واں حصہ, 8ویں حصے کا صفحہ نمبر 41. ذرا سنیے, کہتے ہیں کہ ایک بزرگ بیان کرتے ہیں, ہمارے پیر کی مریدنی تھی, اس کا بیٹا سکول میں پڑھنے گیا, استاد نے کسی کام بھیجا, وہ پانی میں گرا اور ڈوب کر مر گیا. استاد کو خبر ہوئی, اس نے حضرت سری کے پاس خبر دی. سری سختی اٹھے, اس مریدنی کے گھر چلے گئے اور اس کو صبر کی نصیحت کرنے لگے اور یہ صبر کا مضمون بیان کیا. وہ بی بی مرید, پیر تو پیر, یہ پیرنی بھی بڑی سرکار شہ ہے. وہ بی بی کہنے لگی, بابا یہ صبر کی باتیں مجھے کیوں سنا رہے ہو؟ کہا تیرا بیٹا صبح ڈوب گیا تھا ایک جگہ پہ اور مر گیا ہے, اس کی تجھے تلقین کرنے آیا ہوں کہ صبر کر, اللہ سے اجر پا. کہنے لگی میرا بیٹا؟ کہا ہاں تیرا بیٹا. کہا میرا بیٹا کبھی نہیں ڈوبا. یہ کہہ کر کہا چلو اس جگہ پر جہاں میرا بیٹا ڈوبا تھا. وہ صبح کا ڈوبا ہوا, شام ہو گئی اور یہ اس کو پکڑ کے لے آئی. وہاں پر پہنچ کے اس لڑکے کا نام زار تھا, دریا کے کنارے پہ کھڑے ہو کہا زار. اس نے امام غائب کی طرح سر نکال کر کہا جی اما جان. کہا چل چل یہ کر لو. اشرف علی تھانوی, بہشتی زیور, 8واں حصہ, صفحہ نمبر 41. صبح کا ڈوبا ہوا, رات ہو گئی, اس نے کہا زار. اس نے سر باہر نکالا, جی اما جان. کہا کر چلیے. باہر آ گئی, گھر چلے گئے. کرنا اس عورت پہ جو مصیبت آنے والی ہوتی ہے, مصیبت کون بھیجتا ہے؟ اللہ بھیجتا ہے نا. کہا اس عورت پہ جو مصیبت آنے والی ہوتی ہے اس کی اس کو پہلے سے خبر کر دی جاتی ہے, لیکن اس مصیبت کی خبر نہیں کی گئی. تو خبر کون کرتا ہے؟ تو اللہ بھول گیا نا, اس نے خبر نہیں کی, اس لیے وہ زندہ ہو گئی. کہا اس پر مصیبت آتی ہے تو وہ فوراً اس کو اطلاع کر دی جاتی ہے, اور اس دفعہ اس کو وہ اطلاع نہیں دی گئی. یہ اشرف السوانے ہیں. اس اشرف السوانے کا صفحہ نمبر 15 ہے. یہاں پر بھی مردے زندہ ہو کر آ رہے ہیں. کیسے؟ ذرا سنیے. تھانوی صاحب کہتے ہیں پردادا قافلے کے ساتھ جا رہے تھے, راستے میں ڈاکوؤں نے حملہ کیا, وہیں پہ مر گئے, وہیں دفن ہوئے. اور پھر رات جب ہوئی شہادت کے بعد ایک عجیب واقعہ ہوا, شب کے وقت مثل زندہ گھر میں تشریف لے آئے اور اپنے گھر والوں کو مٹھائی لا کر دی اور کہا اگر تم کسی سے ظاہر نہ کرو گی تو اسی طرح روز آیا کروں گا. یہاں پہ ہم پاکستان کا ایک واقعہ آپ کو سناتے چلے. ہمارے ایک مولوی صاحب نے تقریر کر کے کہا کہ بھائی جو یہ بریلوی کہتے ہیں نا کہ مردے روحیں آتی ہیں, میں بھی آپ کے پاس آنے سے پہلے تبریز بھائی کے گھر میں کیو ٹی وی چل رہا تھا تو اس پہ کسی نے سوال کیا کہ جناب وہ صبح صبح میرے گھر میں روحیں آتی ہیں نا, صبح صبح میرے گھر میں خوشبو پھیلتی ہے. کہا یہ خوشبو جو پھیلتی ہے یہ روحیں آتی ہیں, ان کی خوشبو ہے. تو مولوی صاحب نے تقریر کی, درس دیا کہ یہ روحیں شوہیں نہیں آتی, سب کھانے پینے کا ڈرامہ ہے. تو بریلوی مولوی نے تقریر کر کے کہا کہ یہ وہابی مولوی بکواس کرتا ہے, میرے ابا جان کو فوت ہوئے 5 سال ہو گئے, ہر جمعرات کو امی کے پاس آتے ہیں. اس نے صبح دوبارہ پھر تقریر کی کہ بھائی قرآن کا فیصلہ ہے, جو مر کے اگلے جہان علیین سجیین میں چلا گیا وہ واپس نہیں آتا, شہیدوں نے درخواست کی تھی وہ بھی نہیں مانی گئی. دیکھو ادھر کون آتا ہے, ادھر کون آتا ہے, یہ تحقیق کرو. اس مولوی نے اٹھ کر ڈی سی کو درخواست دے دی, پٹھان ڈی سی تھا, उसने कहा इसने मेरी माँ पर तोहिन की है और इल्जाम लगाया है, मेरे तो अब्बा आते हैं, ये कहता है नहीं अब्बा तो नहीं आते, कोई और आता है देखो। तो जब वो दोनों पेश हुए उस पठान डीसी के पास, तो उसने कहा ओ मौलवी साहब, हमारी तो सियासत के झगड़े खत्म नहीं होते, हमारे अपने मसाइल हैं, तुम नए नए फितने करते हो, नए नए ड्रामे करते हो, इसकी माए इसका बाप है, इसके पास आता है, तुम्हें क्या तकलीफ है। तो सहल हदीस मौलवी ने सर नीचे करके कहा डीसी साहब, खान साहब वो तो मर गया है। कहता है मर गया और मरा फिर तुम्हारे घर में कौन आता है। तो ये दोनों सिलसिले इनके यहां रूहें आती हैं। सुनिए थानवी साहब क्या फरमाते हैं, मेरे परदादा मर गए, रात को मिसले जिंदा घर पहुंच गए, घर वालों को मिठाई भी ला कर दी और फरमाया ए मेरी खुशदामन बीबी, अगर तुम किसी से जाहिर ना करोगी इसी तरह रोज आया करूंगा, मिठाई लाया करूंगा। उन्होंने कहा अच्छा ठीक है, लेकिन फिर उनको ये अंदेशा हुआ कि जब बच्चे मिठाई खाएंगे तो लोग पता नहीं क्या क्या शुबा करेंगे कि मर्द है नहीं, ये टोकरे मिठाई के कहां से आ रहे हैं। सुबह को कह दिया कि रात थानवी का परदादा आया था, वो मिठाई लाया था। कहा फिर उसके बाद मेरे परदादा कभी नहीं आए। कुरान कहता है कि शहीदों ने कहा अल्लाह एक मर्तबा हमें दुनिया पे भेज दे, हम वहां जाकर फिर तेरे रास्ते में शहीद होना चाहते हैं। उनको तो ना भेजा गया। उसने शहीद ने कहा काला या लैता कौमी यालमून बीमा गफर अली रब्बी वजअलनी मिनल मुकरमीन, काश मेरी कौम को पता लग जाए अल्लाह ने मुझे क्या इनाम दिया है। वो तो वापस ना आए, लेकिन यहां सुनिए थानवी साहब क्या फरमाते हैं, किस किस को वापिस बुलाते हैं। कहा मौलवी फखरुल हसन, मौलवी अहमद अमरोही में आपस में कोई चपकलश थी, तनाजा बढ़ गया। मौलवी महमूदुल हसन शेखुल हिंद वो अगरचे इस झगड़े में शरीक तो ना थे, लेकिन वो भी किसी एक तरफ झुक गए। तो एक दिन क्या हुआ, सुबह की नमाज के बाद मौलाना रफीउद्दीन ने मौलवी महमूदुल हसन को अपने हुजरे में बुलाया जो दारुल उलूम देवबंद में है, अरवाह सलासा सफा 233 हकीम अशरफुल थानवी। कहा अंदर आ जाओ। अंदर दाखिल हुए, बंद हुजरे के कबाड़ खोले, सर्दी शदीद का मौसम था। मौलाना रफीउद्दीन ने कहा बात करने से पहले जरा मेरी ये रजाई ऊपर ली हुई ना सर्दी की, ये रजाई देखो। मौलाना ने जो ही रजाई को हाथ लगाया तो खूब भीग रहा था, पानी पानी था। उन्होंने कहा हजरत ये क्या, इतना पसीना आपको कैसे आया हुआ कि रजाई पानी पानी होगी। कहा अभी अभी मौलाना कासिम नानोतवी जो मर चुके हैं, मारा वो तो मर गया है, फिर कौन आता है, वो तो मर चुके हैं। कहा अभी अभी कासिम नानोतवी अपने जस्दे अंसरी के साथ तशरीफ लाए और मेरा जिस्म पसीना पसीना हो गया, मेरा लिबादा तर बतर हो गया। और मुझे उन्होंने आकर क्या कहा, महमूदुल हसन को कहो कि इस झगड़े में ना पड़े, मैंने तुम्हें वही बात बताने के लिए बुलाया है। जब अली और आयशा की जंगें हुई तो नबी क्यों नहीं आ गए थे, जब उस्मान कैद हुए थे 40 दिन भूखे प्यासे रहे थे नबी क्यों नहीं आए थे, जब हुसैन मदीने से मक्का मक्का से कूवा जा रहे थे नबी क्यों नहीं आए थे, जब हसन को कूफी जहर दे रहे थे नबी क्यों नहीं आए थे। इनके मौलवी महमूदुल हसन की सुलह करवाने के लिए तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आ गए। सिर्फ सुलह करवाने नहीं आए बल्कि मुताहरुल कादरी कहता ना अल्लाह के नबी मेरे पास आए और चंदा मांगा। तो ड्रामा यहां भी कुछ ऐसा ही चलता है। यह सफा 382 है इसी किताब का और यहां पर चंदा मांगने का नया तरीका सुनिए। कहते हैं कि वाले साहब ने फरमाया दीवान मोहम्मद यासीन मरहूम जो ननौतवी के खुदाम में से, इनका जिक्र जहर मशहूर था, वो कहते हैं मैं बैठा जिक्र कर रहा, अचानक क्या देखता हूँ मस्जिद की छत भी नहीं है, मस्जिद का मदरसा दारुल उलूम देवबंद की छत भी नहीं है और इसकी गुंबद भी नहीं है, बल्कि आसमान से अजीम शान रोशनी और नूर आता है जो आसमान तक फजा में फैला हुआ, यकायक मैंने देखा आसमान से तख्त उतर रहा है। इस पर रसूलुल्लाह तशरीफ फरमा है और चारों खलीफा मौजूद हैं। वो तख्त उतरते उतरते बिल्कुल मेरे करीब आकर मस्जिद में ठहर गया। नबी ने सल्लल्लाहु अलैहि वसल्लम ने खुल्फाए अरबा में से एक से कहा भाई जरा मौलवी कासिम नानोतवी को बुलाकर लाओ। वो एक खलीफा बाहर गए और बाहर जाकर मौलाना नानोतवी को लेकर आ गए। अल्लाह के नबी ने फरमाया मौलवी नानोतवी मदरसा देवबंद का हिसाब किताब चेक कराओ। को रिपोर्ट हो गई थी कि ये ने गबन किया है। अल्लाह के नबी दारुल उलूम देवबंद का हिसाब किताब चेक करने, ये क्या है, वही ताहिरुल कादरी वाला हरबा कि मैंने तो नबी से वादा किया है ना, अब मेरे पास तो है नहीं, तुम दोगे तो नबी को दूंगा, जैसे शिया कहते हैं तुम दोगे तो बारहवें इमाम को देंगे। तो ये भी कह रहे हैं कि बेफिक्र होकर दारुल उलूम देवबंद में चंदा दो, क्योंकि हमारा हिसाब किताब करने के लिए कौन आता है, اللہ کے رسول آتے. اور اگر کوئی یہ دعویٰ کرے گا کہ یہ دیوبند والے چندہ کھاتے ہیں, کہیں گے بکواس کرتے ہو, ہمارا حساب کتاب تمہیں چیک کرنے کی جرت نہیں ہے, کیونکہ یہ چیک بذات خود کون کرتا ہے؟ وہ میلاد میں دیکھا نا, کرسی سجی ہوئی ہوتی ہے. کسی نے کہا بھائی یہ کرسی کیوں سجی ہوئی, بیٹھ جاؤں؟ کہا گستاخ, یہاں تو رسول اللہ آ کر بیٹھیں گے. اس نے کہا اچھا ٹھیک ہے, جب آئے تو مجھے دکھانا, میں بھی ذرا زیارت کر کے صحابی بن جاؤں. کہا تو وابی بےمان, تیری آنکھ بڑی گستاخ ہے, دیکھ ہی نہیں سکتی. اس نے کہا میں آنکھ بند کر لوں گا, میرا ہاتھ لوا دے اجے, میری آنکھیں بند ہو جائیں گی, میرا ہاتھ لگا دینا. یہ رسول اللہ تو کہا کہ اللہ کے نبی آئے اور کہنے لگے مولوی قاسم ننوتوی لاؤ دار العلوم دیوبند کا حساب کتاب چیک کرواؤ. حضرت نے کیا حاضر, اور فوراً حساب کتاب بتلانا شروع کر دیا, ایک ایک پائی کا حساب دیا. رسول اللہ کی خوشی اور مسرت کی انتہا نہ رہی, بہت خوش ہوئے اور فرمایا اچھا مولانا اب ہمیں اجازت ہے. آپ نے عرض کی جو آپ کی مرضی مبارک ہو. اس کے بعد وہ تخت آسمان کی طرف عروج کرتا ہوا نظروں سے غائب ہو گیا. خواب کی بات نہیں, یا باقاعدہ تخت آ اور جا رہے ہیں, حاضر ناظر ہیں. لیکن سوچئے, اللہ کے لیے سوچئے, کیا یہ عقیدے رسول اللہ صلی اللہ علیہ وسلم کے عقائد ہیں؟ یہ ہمارے ہاتھ میں مجالس حکیم الامت ہیں, جس کے اندر حضرت عائشہ, حضرت فاطمہ رضی اللہ تعالی عنہا کی توہین کیسے کی جاتی ہے, صفحہ 280 ہے. اللہ کے لیے اس کو اپنے سامنے رکھیں, اور پھر اپنی توحید اور ایمان اور عقیدے کو بھی سامنے رکھیں. فرمایا ایک مرتبہ ہم بہت بیمار ہوئے. مولانا فضل الرحمان گنج مراد آبادی کے ملفوظات. کہا ایک مرتبہ ہم بہت بیمار ہوئے, ہمیں ڈر ہوا کہیں مر نہ جائیں, ہمیں مرنے سے بہت ڈر لگتا تھا. رات کو خواب دیکھا, استغفر اللہ ثم استغفر اللہ, نقل کفر کفر نباشد. خواب دیکھا, اور خواب میں کیا دیکھتے ہیں؟ حضرت فاطمہ رضی اللہ تعالی عنہا کی زیارت ہوئی, انہوں نے ہمیں سینے سے لگایا, ہم بالکل ٹھیک ہو گئے. یہ عقیدے کتاب اللہ اور سنت رسول اللہ صلی اللہ علیہ وسلم کے خلاف ہیں. اللہ سے دعا ہے اللہ ہمارے گناہوں کو معاف فرمائے, اللہ ہماری خطاؤں کو معاف فرمائے. یہ بہشتی, یہ ارواح ثلاثہ کا صفحہ نمبر 303 ہے, جہاں پر ایک رنڈی آتی ہے اور کہتی ہے یہ میری چھوکری, اسی کی کمائی سے میرا گزارا دھندا چلتا ہے, یہ بیمار ہوگی تو مولانا تھانوی صاحب ان کو باقاعدہ بیان فرماتے ہیں اس میں کہ ان کے مولوی صاحب نے تعویذ لکھ کر دیا, اور ان کے تعویذ سے وہ چھوکری بالکل ٹھیک ہو گئی. چکلے چلانے کے تعویذ بھی یہاں سے مل رہے ہیں. یہ عقیدے, یہ باتیں, یہ نظریات اپنے سامنے رکھیے, اور جو قرآن و حدیث کے دلائل ہم نے دیے اپنے سامنے رکھیے, اور یاد کیجئے معصوم صرف محمد کریم صلی اللہ علیہ وسلم ہے. باقی ہر آدمی سے غلطی ہو سکتی ہے, ہر آدمی سے خطا ہو سکتی ہے, ہر آدمی گمراہ ہو سکتا ہے. اگر کوئی ان تمام چیزوں سے محفوظ ہے وہ صرف رسول اللہ صلی اللہ علیہ وسلم ہے. اس لیے ہم آپ کو پھر اپنی دعوت کو دہراتے ہیں, اتبعوا ما انزل الیکم من ربکم ولا تتبعوا من دونه اولیاء. ان ساری کتابوں سے اپنا دامن توڑیے, ان مشائخ سے اپنا دامن توڑیے, اور مدینے والے رسول سے اپنے دامن کو جوڑیے. اللہ ہمیں اس حال میں اپنے پاس بلائے, اللہ ہم سے راضی ہو, ہم اللہ سے راضی ہوں. اقول قولی هذا واستغفر الله لی ولکم ولسائر المسلمین فاستغفروه انه هو الغفور الرحیم.
جزاکم اللہ خیر احسن الجزاء. حضرات ابھی آپ سماعت فرما رہے تھے فضیلت شیخ توصیف الرحمان کو. عنوان تھا اشرف علی صاحب تھانوی کی کتابوں پر ایک نظر یا ان کا تحقیقی جائزہ. اتنی بڑی اور معروف شخصیت کے بارے میں آپ نے جو درس میں سنا ہے, اسے سن کر یقینی بات ہے کئی چہرے عجیب و غریب کیفیت میں, پریشانی کی حالت میں ہو رہے ہوں گے. اور جہاں یہ پیغام ہمارا ٹی وی کے ذریعے یا آڈیو کیسٹس کے ذریعے, وی سی ڈیز کے ذریعے پہنچ رہا ہوگا, ان لوگوں کی بھی کیفیت کچھ اسی طرح کی ہو جائے گی جو کہ ان تمام چیزوں سے اگر وہ اتفاق نہیں رکھتے ہیں تو. لیکن ہم یہاں جو مقصد ہمارے بیان کرنے کا ہے, یا یہ پیغام جو آپ تک ہم لے کر آج آپ کی خدمت پہ پیش کرنے کی سعادت ہم لوگوں نے حاصل کی ہے, اس کا مقصد صرف یہ ہے کہ اسلام کے صاف اور شفاف چہرے پر جو تقلیدی ذہنیت یا اکابر ہمارے علماء کرام کی شخصیت پرستی ابھر کر آئی ہے, ہم کسی طریقے سے اس شخصیت پرستی سے لوگوں کو छुटकारा दिलाने की एक दावत पेश कर सकें और लोगों के सामने हक को बातिल रख सकें ताकि वो हक को कबूल कर लें और बातिल से कम अज कर वो उसे बुरा जानकर उससे मरने से पहले उससे तौबा कर लें। अल्लाह रब्बुल आलमीन से दुआ है कि जो शेख ने फरमाया है यहाँ पर, अल्लाह रब्बुल आलमीन वो शेख के मवाज़ीन हसनात में इजाफे का ज़रिया बनाएं और हम सब के लिए यहाँ जमा होने को अल्लाह रब्बुल आलमीन कबूल फरमा ले। इंशाअल्लाह ताला ये हमारा जो सिलसिला दुरूस का चल रहा है शेख तौसीफुर रहमान का, ये आज आपने दूसरी कड़ी समाअत फरमाई है। इससे पहले शहादत हुसैन के उनवान पर गुज़िश्ता माह तकरीर हुई थी और आइंदा माह भी इंशाअल्लाह ताला 19 अप्रैल को इंशाअल्लाह ताला कोशिश की जाएगी कि यहीं इसी मुकाम पर आप लोगों से दोबारा मुलाकात हो। 19 अप्रैल की तारीख याद रखिएगा और इससे पहले रबते में रहें ताकि अगर कुछ उसमें तब्दीली हो तो वह आप लोगों को मुतला किया जा सके। अखवान की ख्वाहिश थी कि शेख महराज रब्बानी से रबता किया जाए और उनको भी मदरू किया जाए, तो उन लोगों के मैं उनको बताना ये चाहता हूँ कि शेख महराज रब्बानी से गुज़िश्ता हफ्ते रबता हुआ और उनसे भी इंशाअल्लाह ताला वक्त लेकर बहुत जल्द ही उन्हें भी दावत सेंटर की तरफ से यहाँ पर मदरू किया जाएगा। अब सवाल जवाब की नशिस्त का आगाज करते हैं। आप लोगों के पास अगर कोई सवाल हो और ख़ास तौर पर इस टॉपिक से रिलेटेड तो बराह करम वो हमारे सामने पेश कर दें ताकि हम शेख की खिदमत में वो रख सकें। ये जो अनावीन आप लोगों के सामने पेश किए जा रहे हैं ये सिर्फ इसलिए हैं कि आप लोग इन अनावीन को सुनकर, इन तकरीरों को सुनकर मुतनब्बे हो जाएं और ये पैगाम आप मुख्तलिफ ममालिक में कोशिश करें कि किसी ना किसी ज़राए से टीवी के ज़रिए या इंटरनेट के ज़रिए दूसरों तक ये बात पहुंच सके। आपको जो बोलना है वो लिखकर अगर आप दे दें तो बड़ी मेहरबानी होगी। शेख साहब सवाल है, सवाल यह है कि शेख साहब आप एक अरसे तक वीडियो के खिलाफ हुआ करते थे, आज आप नूर टीवी के बारे में भी काम कर रहे हैं, बराह करम रहनुमाई फरमा दीजिए।
हकीकत यह है कि अहले ईमान पर, अहले तौहीद पर हर मैदान के अंदर अल्लाह की तौहीद को बयान करना वाजिब है और जब से क्यू टेलीविज़न का आगाज़ हुआ है उस वक़्त से शिर्क इतनी कसरत से नशर हो रहा है, इतनी ज़्यादती से और इतनी तेज़ी से फैल रहा है कि उसको हजारों नहीं लाखों अफराद देखते हैं। मैं अला वजहिल बसीरा ये बात कहता हूँ कि उम्मत के लिए गंदी नंगी फिल्मों के चैनल इतने ख़तरनाक नहीं हैं जितना क्यू टीवी का ये फितना हमारे लिए ख़तरनाक है, क्योंकि आप गंदी फिल्में देखेंगे गुनाहगार होंगे, काफिर और मुशरिक नहीं होंगे। तो गुनाहगार तौबा ताइब हो जाए तब अल्लाह माफ़ कर देगा, तौबा ना करे अल्लाह अपनी रहमत से ही माफ़ कर सकता है। लेकिन क्यू टेलीविज़न के ज़रिए इतना शिर्क फैल रहा है, कहीं इस्तखारे के नाम पे, कहीं कब्रों की पूजा के नाम पे, तो हम मजबूर होकर उस बीमारी का जवाब देने के लिए मैदान में आए हैं कि ये फितना घरों में फैला हुआ है। जिस घर के अंदर मैंने अपनी आंखों से देखा, इस्लामाबाद G11-2 के सामने एक ग्राउंड है जहाँ पर ये झुग्गी वाले, झोपड़ी वाले बैठते हैं, मजदूर टाइप लोग, उनके घरों के पास से मैं गुजरा, शायद उनके घर के अंदर खाने को खाना ना हो, आटा ना हो, लेकिन डिश एंटीने की लानत हर घर पे सजी हुई है, अक्सर घरों पे सजी हुई है। और जब मुहर्रम और रमजान का महीना आता है तो मुहर्रम के अंदर भी गाने सुनने जायज नहीं है ना, क्या ख्याल है? बाकी दिनों में जायज है, मुहर्रम में जायज नहीं है। तो मुहर्रम और रमजान में खसूसी तौर पर क्यू टेलीविजन को ही देखा जाता है और ये खुल खुला कर शिर्क की दावत दे रहा। तो हम इस जहर का इलाज करने के लिए नूर चैनल को लेकर आगे चले हैं कि जहां जहां तक ये कुफर और शिर्क फैल रहा है अल्लाह हमें तौफीक दे, हम वहां वहां तक अल्लाह की तौहीद का पैगाम पहुंचाएं। रहे वो घर میری دعوت کو یاد کیجئے اور میرے اس موقف کو سامنے رکھیے. رہے وہ گھر جن گھروں کے اندر ٹیلی ویژن نہیں ہے, جن گھروں کے اندر ٹیلی ویژن نہیں ہے, پاک صاف ہے, اللہ اس کو مزید پاک صاف رکھے اور ایسے گھروں میں اور اضافہ فرمائے. ہماری ان کو قطعاً دعوت نہیں ہے کہ وہ ہمارا چینل چلنے کے بعد ٹی وی خرید کے گھر میں لا کے رکھیں. ہم تو یہ تریاق ان مریضوں کے لیے لے کر آئے ہیں جن کو ایڈز کینسر لگ چکا ہے. جو گھر بچے ہوئے ہیں اللہ بچائے اور اللہ پاک رکھے ان گھروں کو مزید ان فتنوں سے. لیکن جو گھر شرک کی دلدل میں یہاں اس حلق تک پھنس چکے ہیں, ان کو نکالنے کے لیے ہمارے اور آپ کے پاس کیا انتظامات ہیں؟ اور اس کے ساتھ ساتھ مفتی اعظم شیخ ابن باز رحمت اللہ علیہ کا وہ فتویٰ بھی یہاں پر دہرانا ضروری سمجھتا ہوں کہ انہوں نے, اور میرے پاس وہ ویڈیو کے اندر موجود ہے, شیخ نے کہا اس وقت واجب ہے امت کے علماء پر, وہ کتاب کے ذریعے, ریڈیو کے ذریعے اور ٹیلی ویژن کا نام لے کر شیخ نے کہا کہ ٹیلی ویژن کے ذریعے دعوت توحید پہنچائیں. میرا موقف کب تبدیل ہوا یہ بھی ایک سوال ہے. میں اسلام آباد سعودیہ سے جب واپس چلا گیا تو اسلام آباد میں تھا جی 11-2 کی مسجد میں, اور ایک بوڑھے بزرگ آدمی باشرہ مواحد سلفی پکے دیندار, ان کی دینداری کا اندازہ کر لو کہ وہ ٹانگوں سے گھٹنوں سے معذور, کھڑے ہو کر نماز نہیں پڑھ سکتے, بیٹھ کے آ کر نماز پڑھتے تھے اور صفے اول کے نمازی. ایک دن میں بیٹھا ہوا, میرے پاس آ کر بیٹھ گئے, کہنے لگے شاہ صاحب میں نے آج کیو ٹیلی ویژن پر یہ مسئلہ یوں سنا ہے تو آپ کیا فرماتے ہیں؟ میں نے کہا اللہ جب اس پانچ وقت کے اہل حدیث نمازی کے گھر میں کیو ٹیلی ویژن کا زہر پہنچا ہوا ہے تو پھر بچے گا کون سا گھر؟ تو ہم ان بیماروں کے لیے یہ تریاق لے کر آئے ہیں. اللہ ہمیں معاف فرمائے اور ہماری اس جد و جہد کو قبول فرمائے. آمین. تفہیم القرآن میں مولانا مودودی مرحوم و مغفور لکھتے ہیں, پہلی بات آپ کے اور میرے پاس کیا علم ہے کہ وہ مرحوم جن پر رحم کیا جا چکا, مغفور جن کو معاف کیا گیا, وہ معاف بھی ہو گئے, ان پر رحم بھی ہو گیا, آپ کے اور میرے پاس اس کی کوئی دلیل؟ زیادہ سے زیادہ یہ کہا جا سکتا ہے کہ اللہ ان کو معاف کرے. کسی کے بارے میں کہا, میں مودودی صاحب کا نام نہیں لے رہا, کسی اینی ون کسی کے بارے میں کہا جائے تو یہ کہا جائے اللہ ان کو معاف کرے, اللہ ان پر رحم کرے. یہ کہنا جائز نہیں کہ آپ اسے کہو یہ مرحوم بھی ہے اور یہ مغفور بھی ہے. کن حالات میں ضعیف حدیث قابل قبول ہوتی ہے؟ جو حدیث ضعیف ہے اور اس کا ضعف واضح ہے اسے قبول نہیں کیا جائے گا. ہمارے لیے قبول کرنے کے لیے صحیح احادیث کا ذخیرہ اللہ کی رحمت سے موجود ہے. کئی سندوں سے ایک بات کا نقل ہونا اس کے ضعف کو بڑی حد تک دور کر دیتا ہے. اگر ایک حدیث کسی ضعیف سند کے ساتھ آتی ہے اور وہ حدیث کسی صحیح سند کے ساتھ آتی ہے تو ہم صحیح سند والی روایت کو قبول کریں گے. اگر ضعیف کی کئی اسناد ہیں, کئی روایات ہیں اور ہر روایت اس کی ضعیف ہے تو اس کو قبول نہیں کیا جائے گا. براہ کرم آپ ہمیں نصیحت فرمائیں, کیا ہم ضعیف احادیث پر عمل کریں؟ نہیں, ہماری دعوت صحیح احادیث کو ماننے کی دعوت ہے. کیا نور ٹی وی کے لیے ہمیں تعاون کرنا چاہیے ایک عرصے تک؟ یہ وہی بات ہے ویڈیو کی, تو بالکل نور ٹی وی کے لیے ہمیں تعاون کرنا چاہیے. میں نے آپ کو مفتی اعظم سماحت الشیخ ابن باز رحمۃ اللہ علیہ کا فتویٰ سنایا, اور اس وقت جتنا یہ کفر اور شرک پھیل رہا ہے وہ آپ صرف آدھے گھنٹے کے لیے کسی کے گھر بیٹھ کے کیو چینل کو دیکھ لو, اس آدھے گھنٹے کے اندر اگر آپ کے پلے میں ایمان ہے تو آپ اس کفر و شرک کو برداشت نہیں کر سکتے. آج اچانک ہم نے اس کا بٹن دبایا اور اس میں پہلی آواز یہی پڑی, اس نے کہا سوال کرنے والے نے کہ میرے گھر میں صبح صبح بڑی خوشبو ہوتی ہے. کہا وہ جو خوشبو ہوتی ہے نا وہ روحوں کے آنے جانے کی خوشبو ہوتی ہے. اب دیکھیے کہ یہ بد عقیدہ کتنے لوگوں نے سنا, اور جو جاہل ہے دین اسلام کی بنیادی تعلیمات سے وہ اس کو کیا سمجھ رہے ہیں؟ کیو ٹی وی سے مراد قرآن ٹی وی. ہم بھی اس کو کیو ٹی وی مانتے ہیں, قرآن ٹی وی نہیں. کیو ٹی وی سے مراد قبر پرستی کا ٹی وی, یہ قبروں کی پوجا کی دعوت دینے والا ہے. क्या मैं अपनी बहन को ज़कात दे सकता हूँ? आपकी बहन शादीशुदा है, अपने खाविंद के साथ रह रही है, उसका नान नफका आपके ज़िम्मे नहीं है, तो आप अपनी ज़कात में से अपनी बहन और बहनोई का उन पर कोई कर्ज़ है या वो ज़कात लेने के काबिल उस लिस्ट में है तो दिया जा सकता है। अल्लाह से डर जाओ मेरे भाई, इस बैल को तब्दील कर लो, ये हराम है, ये मौसीकी है, ये गुनाह है, और ख़ास तौर पे जब यही बैल मस्जिद के अंदर बजेगी तो गुनाह मस्जिद बढ़ जाएगा। अपने मोबाइल के बारे में अल्लाह से डरो और सिर्फ वो बैल रखो जो सादा हो, जो जिसमें साज ना हो। अल्लाह के नबी फरमाते हैं, मैं साज के आलात को तोड़ने के लिए आया, ये साज दिलों में निफाक पैदा करता है। शिया मुसलमान हैं या नहीं, ये अगले आप 19 तारीख को आइए, 19 तारीख का भाई ने ऐलान किया है, आप उसको आइए, हम उनकी किताबों से अकायद आपको सुनाएंगे, फिर फैसला दे देना। जिस बंदे के अकीदे में शिर्क है और शिर्क अकबर है, शिर्क अकबर करता है, उसकी दावत देता है, वो मुसलमान नहीं है। और शियत शिर्क अकबर करती है, हजरत अली को, हजरत फातिमा को, हसन हुसैन को अल्लाह वाला मकाम देते हैं, उनको मुश्किल कुशा और हाजत रवा समझते हैं। जिसके अकीदे में शिर्क अकबर आ जाए वो दीन इस्लाम से ऐसे निकल जाता है जैसे गूंधे हुए आटे में से बाल निकल जाता है। अल्लाह हू का जिक्र क्या कुरान और हदीस से साबित है जबकि इसका इजहार दिल में हो? ये शायद उस कुरान में हो जो इमाम गाइब के पास है। जो हमारे पास कुरान अल्लाह का उतारा हुआ है उसमें है अल्लाह हू का जिक्र, सिर्फ अल्लाह हू, और फिर ये इसकी टूम्स बदलती रहती हैं, अल्लाह हू 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 अल्लाह हू, अल्लाह का अली समझ आएगा और हू की वाव समझ आएगी, अल्लाह हू। फिर जिस तरह इन्होंने भाई ने कहा कि इसका इजहार दिल में हो, ये तरक्की करते करते लाइटें बंद होती हैं और फिर इसका ज़र्ब दिल पे लगाई जाती है, फिर सांस से, और बिल आखिर इंसान का दिमाग ऐसा फिरता कि मेंटल हो जाता है। मैं खुद एक मरतबा दावत इस्लामी है, हमारे सबज पगड़ी वाले तोते जो हैं, इनका मीनारे पाकिस्तान में इज्तमा था और मैं खुद वहां पर गया और अपनी आंखों से सुना, सुना नहीं, अपनी आंखों से वाकया है, देखा मैंने। इलियास कादरी साहब आए, उन्होंने लाइटें बंद की और मीनारे पाकिस्तान से मदीना का सफर शुरू किया, तसव्वुर रहती एयरलाइन पर बगैर टिकट के, और बिल आखिर मदीना पहुंच गए, और फिर उन्होंने जिक्र करवाया अल मदीना, आज नहीं तो कल मदीना। अब जिक्र करते 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 वो सर मारेंगे ना, जब आप अच्छा भला सेहतमंद आदमी 10 मरतबा सर मारे तो घूमता है, और जिस तरह वो सर मरवाते हैं बस फिर वो घूमते हैं और घूमते घूमते फिर खड़े होकर डांस शुरू होता है। वल्ला एक मेरे सामने बैठा हुआ और वो अल मदीना चल मदीना का जिक्र कर रहा और ऐसा उसका सर घूमा, उसने दौड़ लगाई और मैंने मुक्का बना लिया, मैंने कहा ये आए सही मेरे पास, ये आएगा मैं इसकी पसली में मारूंगा। और वो जब आया टेंट की रस्सी लगी हुई थी और वो उसके सीने तक यहां तक दौड़ा, अंधा हुआ बेचारा, चक्कर चढ़े हुए मीटर हुआ हुआ, आया तो उसके ये लगी, उसने उल्टी कलबा दिखाई, नीचे गिरा, कहता आए मदीना। तो ये सारे ड्रामे सूफियत के जिक्र ना अल्लाह के कुरान से साबित है ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से साबित है, बल्कि ये हिंदुओं के बनाए हुए तरीके हैं जिसके ऊपर हमने इस्लाम की चादर चढ़ा ली है। जज़ाकुमुल्लाह खैर,
जज़ाकुमुल्लाह खैर। असर जज़ा जद दावत सेंटर के जिम्मेदारान की जानिब से आप तमाम का और शेख फजलत शेख तौसीफ़ रहमान का शुक्रिया अदा करना चाहता हूँ कि आप लोग यहाँ तशरीफ लाए। अल्लाह रब्बुल आलमीन।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور.
الله الرحمن الرحيم. دینی بھائیوں اور بہنوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ آپ کا بھائی محمد عاقل نور ٹی وی کی جانب سے آپ کا خیر مقدم کرتا ہے، خوش آمدید کہتا ہے۔ حضرات، یہ بات آج کسی سے مخفی نہیں کہ اس وقت دین اسلام کو اپنوں اور بیگانوں کی طرف سے طرح طرح کے چیلنجوں کا سامنا کرنا پڑ رہا ہے۔ ایک طرف جہاں دشمنان نے اسلام کو بدنام کرنے اور اس کی تعلیمات کو مسخ کرنے کی پرزور مہم چھیڑے ہوئے ہیں، وہیں کچھ مسلم فرقے اسلام کی تعلیمات کو تختہ مشق بنائے ہوئے ہیں، شرک و بدعات سے لے کر اندھی تقلید، پیر پرستی، قبر پرستی، تازیہ پرستی، آستانہ پرستی اور اوہام و خرافات، تعویز گنڈوں کی تعلیم و تلقین پورے زور شور سے کر رہے ہیں۔ بعض ٹی وی چینلوں کے پروگرام جو بدقسمتی سے اسلامی چینل مانے جاتے ہیں، اگر آپ ملاحظہ کریں تو آپ کو ان کی خطرناکی اور دین و عقیدے کے لیے ان کی زہرناکی کا بخوبی اندازہ ہو جائے گا۔ حضرات، ان چینلوں کی بلا واسطہ زد اسلامی عقائد پر پڑ رہی ہے، ایسے میں امت مسلمہ کی ذمہ داری اور بڑھ گئی ہے، اور اسلام کو اندرونی و بیرونی حملوں سے محفوظ رکھنا آج ایک اہم فریضہ بن گیا ہے۔ ٹی وی جو شہروں اور قصبوں میں آج ہر گھر میں موجود ہے، حد تو یہ ہے کہ جن گھروں میں چھت سلامت نہیں، روزی روٹی کا مسئلہ نہایت ہی سنگین ہے اور افراد تعلیم یافتہ نہیں، ایسے گھرانوں میں بھی ٹی وی چینل کے ذریعے شر پھیلائی جا رہی ہے اور ٹی وی ان گھروں میں بھی موجود ہے۔ حضرات، میڈیا کے اس ترقی یافتہ دور میں مستقبل میں اس میں اضافے کی ہی امید ہے، ایسے میں اندرونی و بیرونی حملوں کے دفاع کے لیے انسانوں، خصوصاً مسلمانوں تک اسلام کی سیدھی سچی اور کتاب و سنت سے معید بات پہنچانے کے لیے کسی ایسے ٹی وی چینل کی ضرورت محسوس کی جا رہی ہے جو شرک و بدعات کو بے نقاب کرنے کے لیے وجود میں آئے۔ انہی مقاصد کے حصول کے لیے ہم نے دہلی میں ایک نور ویلفیئر ٹرسٹ قائم کیا ہے، اور ہم جدوجہد کر رہے ہیں کہ امت مسلمہ کی ہدایت کے لیے اسلام کے صاف اور شفاف چہرے سے گرد و غبار صاف کرنے کے لیے اپنے گھروں کو بدعقیدگی پر مبنی پروگراموں سے نجات دینے کے لیے راسخ علماء کرام کی تقاریر مختلف عناوین پر وی سی ڈیز کے ذریعے تیار کرائی جائیں اور انہیں مختلف وسائل اور مختلف ذرائع ابلاغ کے ذریعے عام کیا جائے۔ حضرات، ہم نے اسی لیے نور ٹی وی کے نام سے کام کا آغاز بھی کیا ہے، تاکہ مستقبل میں ہم آپ تک خیر لے کر اسی طرح پہنچ سکیں جس طرح آج آپ کے گھروں میں شر دستک دے رہی ہے۔ ہم آپ کی خدمت میں اس پیغام کے ذریعے یہ درخواست لے کر حاضر ہو رہے ہیں کہ اگر آپ ہمارے نظریات سے متفق ہیں تو ان تقاریر کو جو نور ویلفیئر ٹرسٹ کے ذریعے آپ تک پہنچ رہی ہیں، براہ کرم نشر کرنے میں تعاون فرمائیں۔ اپنے گھروں میں، علاقوں میں کیبل نیٹ ورک کے ذریعے ان پیغامات کو عام کیجئے اور دنیا کے سب سے بڑے جھوٹ شرک کا مقابلہ کرنے کے لیے معاشرے میں بیداری پیدا کیجئے۔ ایک شخص بھی اگر آپ کی جدوجہد سے ہدایت یافتہ ہو گیا تو ممکن ہے ہماری شاید بخشش کا وہی ذریعہ بن جائے۔ ہم آپ کے قیمتی مشوروں اور تعاون کے منتظر ہیں۔ ہم سے رابطہ کرنے کے لیے براہ کرم ان پتوں کو نوٹ فرما لیجئے: نور ویلفیئر ٹرسٹ، 26A ڈی ڈی اے فلیٹس، ماتا سندری روڈ، نیو دہلی۔ موبائل نمبر نوٹ فرما لیجئے: 9810183390۔ جدہ میں محمد عاقل، فون نمبر 0504686317۔ براہ کرم ہماری ویب سائٹ نوٹ فرما لیجئے: www.noortv.com۔ ہم سے ای میل پر رابطہ کرنے کے لیے ای میل نوٹ فرما لیجئے: info@noortv.com۔ دوسری ای میل: mohammadaqil@hotmail.com، mohammedaqil@hotmail.com۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔